الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يسألونك عن الأهلة قل هي مواقيت للناس والحج سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم يسألونك عن الأهلة اور یہ آپ سے پوچھتے ہیں نئے چاند کے بارے میں. قل آپ کہہ دیجئے ہی مواقیت للناس والحج کہ یہ چاند جو ہے یہ شناخت کرنے کے لیے ہے اوقات کو لوگوں کے لیے, والحج اور حج کی شناخت کرنے کے لیے ہے. یہ مبارک آیت کا جو حصہ پڑھا گیا یہ صحابہ کرام نے ایک سوال کیا اللہ کے نبی سے, انہوں نے پوچھا چاند کے بارے میں کہ یہ چاند ہے کیا یا اس چاند کی ہمیں کیا فوائد ہیں. اصل سوال جو ہے وہ تو نہیں منقول ہے, تاہم اللہ تعالیٰ نے اس کا جواب دیا کہ اس چاند کا تمہیں جو فائدہ ہے وہ یہ ہے کہ اس کے ذریعے سے تم مہینوں کا اندازہ لگا سکتے ہو, وقتوں کا اندازہ لگا سکتے ہو. کسی کو قرضہ دیا ہے اور کہو چار مہینے, تو اس کا مطلب ہے چار مرتبہ چاند نکلے گا تو یہ چار مہینے پورے ہوں گے. تو وقت کا اندازہ لگانے کے لیے اس لیے فرمایا قل ہی مواقیت الناس, یہ لوگوں کے لیے وقت کے لیے ہے. والحج اور حج کے لیے, یعنی حج کا ایام معلوم کرنے کے لیے, حج کا مہینہ معلوم کرنے کے لیے, اسی طرح روزوں کا مہینہ معلوم کرنے کے لیے, اسی طرح انسان سال میں ایک مرتبہ زکوٰۃ دیتا ہے تو بارہ مرتبہ چاند نکلے گا تو اب اس کے اوپر زکوٰۃ پھر فرض ہو جائے گی. تو یہ چاند جو ہے وہ اسلامی سال کے کیلنڈر بنانے کے لیے جو مین چیز استعمال ہوتی ہے وہ چاند ہے. چاند کے ذریعے سے بھی کیلنڈر بنتا ہے, سورج کے ذریعے سے بھی بنتا ہے. تو اسلامی کیلنڈر اور اسلامی مہینوں کا تعین جو ہے وہ چاند سے ہوتا ہے, اس کو لونر کیلنڈر کہتے ہیں. اور شریعت نے جو سولر کیلنڈر ہے سورج کے ذریعے سے جو بنتا ہے اس کو بھی منع نہیں کیا, مگر اگر سولر کیلنڈر اتنا استعمال ہو جائے کہ چاند کے ذریعے سے مہینوں کا تعین کرنا اور چاند کے مہینوں کو ہی لوگ بھولنے لگیں تو پھر اسلامی مہینوں کا, اسلامی عبادات جو ہیں وہ ہو ہی نہیں سکیں گی. آپ کو رمضان کے مہینے کا نہیں پتہ چلے گا, عید کے دنوں کا نہیں پتہ چلے گا, محرم کے ایام کا نہیں پتہ چلے گا, شب برات کا نہیں پتہ چلے گا, حج کے دنوں کا نہیں. تو اس لیے یہ فرض کفایہ ہے کہ چاند کے مہینوں کا اور مہینوں کے نام پتہ ہوں, اور چاند نکلے تو اب کون سا مہینہ شروع ہوا ہے یہ ایز اے نیشن ایز اے قوم ہمیں پتہ ہونی چاہیے. جو بندہ بھی ان مہینوں کے اعتبار سے اپنے کاموں کو کرتا ہے تو وہ یہ فرض کفایہ ادا کرنے کا ثواب بھی لے جاتا ہے. تو ہم سعودی عرب گئے اور کسی کو آپ وہاں جا کے کہیں گے جی کہ 5 جون کو مجھے ٹکٹ کروا دو تو اس کو سمجھ ہی نہیں آئے گی, کیونکہ وہاں چلتا ہی لونر کیلنڈر ہے. آپ اس کو کہیں گے کہ رجب کی 17 تاریخ کو میں نے جانا ہے تو وہ اس کو پھر سمجھ میں آئے گی, اچھا ٹھیک ہے ہاں آج 15 ہے تو پرسوں 17 ہے. تو وہاں پہ جب آپ جاتے ہیں تو وہاں کیونکہ حکومت نے اس کو انفورس کیا ہوا ہے کہ ہماری ڈاکیومنٹیشن جو ہے وہ بھی چاند کے مہینوں کے مطابق ہوتی ہے, تو اس لیے ہر بندے کے ذہن میں چاند کے مہینے ہوتے ہیں. آپ ان کو جون کہیں, جولائی کہیں, جنوری کہیں تو ان کو سمجھ نہیں آئے گی. جیسے 4-5 مہینے کی بات کریں گے, آپ ان کو اگر یہ کہیں نا کہ جی میں نے مارچ میں جو ہے وہ یہ کام کرنا ہے, اب ان کا ذہن ہی بالکل معروف ہو جائے گا کہ مارچ ایک تو آتا کب ہے اور اب سے کتنے مہینے بعد ہے, ان کو سمجھ ہی نہیں آئے گا. جیسے ہم کو اگر کوئی اس وقت کہے گا نا کہ جی سفر کے مہینے میں انشاءاللہ میرے بیٹے کی شادی ہے تو ہم پھنس جائیں گے, تھوڑی دیر تک تو سوچتے رہیں گے کہ ابھی کون سا مہینہ ہے, پھر سفر کا مہینہ کتنے دنوں بعد ہے. तो हमें वो जहन में नहीं आएगा, क्योंकि हमारी जहन की ट्यूनिंग जो है वो सोलर कैलेंडर पे हुई हुई है, शमसी कैलेंडर पे हुई हुई है। और वहां पे सऊदी अरब में क्योंकि ट्यूनिंग ही लूनर कैलेंडर पे हुई हुई है, इसलिए उनको सोलर कैलेंडर समझ में नहीं आता। ताहम जो लूनर कैलेंडर इस्तेमाल करता है वो ये फ़र्ज किफ़ाया को अदा करने का सवाब भी ले जाता है। हज़रत मुफ्ती मोहम्मद शफ़ी रहमतुल्लाह अलैह लिखते हैं कि ठीक है, ऑफिशियल काम में, ऑफिसेस के काम में, डॉक्यूमेंटेशन में अगर आप सोलर कैलेंडर इस्तेमाल करते हैं तो वो एक ज़रूरत है, मगर अपनी पर्सनल जैसे ख़तो किताबत जो है, पर्सनल कामों में अगर लूनर कैलेंडर कमरी महीने चांद के एतवार से डेट्स लिखेंगे तो फिर आपको ये फ़र्ज किफ़ाया अदा करने का सवाब भी मिलेगा। हम जो रोज़े रखते हैं, हम जो हज करते हैं, हमारे जो महीने हैं वो चांद के मुताबिक हैं, और इस चांद को देखकर ही हमारा महीना, इस्लामी महीना शुरू होता है। इसलिए इसको ज़िंदा रहना, इसकी रिवायत लगाना ये ज़रूरी है। अमेरिका में एक मर्तबा थे तो वहाँ पे क्योंकि बहुत ही ज़्यादा सोलर कैलेंडर पे एम्फसिस है, किसी को पता ही नहीं होता है कि चांद के महीने क्या हैं, तो दूसरे मुल्कों से राबते होते हैं ख़ास तौर पे रमज़ान के चांद के लिए और ईद के चांद के लिए, तो एक वहाँ पे इस्लामिक मुस्लिम कम्युनिटी में परेशानी शुरू हो जाती है। उसकी वजह एक तो ये होती है क्योंकि वो इस्लामी मुल्क नहीं है तो मुसलमानों को ईद की नमाज़ पढ़ने के लिए छुट्टियाँ भी लेनी पड़ती हैं। अब पहले से पता चल जाए ना कि जी कौन सा दिन है तो बड़ी आसानी हो जाती है, और हमारी शरीयत के मुताबिक ईद के दिन कौन सा दिन पड़ेगा उस दिन के पढ़ने का उस रात से पहले तक पता भी नहीं चल सकता, तो ये बड़ा मसला होता। तो वहां कुछ उलमा ने ये बात निकाली कि जी अब तो साइंस तरक्की कर गई है, कुछ लोगों ने, उलमा तो मैं नहीं कहूंगा, और लूनर कैलेंडर्स भी बन गए हैं, और कई मर्तबा चांद की ट्रेजेक्ट्री जो है वो एक एक सेकंड की पता होती है, यानी आज से 15 दिन बाद चांद कहाँ होगा वो एग्जैक्टली साइंसदानों को पता है। तो उन्होंने कहा कि जब इतनी सारी चीज़ें बताएं तो बस पूरा कैलेंडर साल का बना दो, चांद देखने की ज़रूरत ही क्या है। तो वो उसके मुताबिक चलते हैं और कुछ लोग उसके मुताबिक ही चलते हैं। और हम जो मस्जिद बनी हुई थी वहाँ पे जहाँ हम होते थे, तो हम ये कहते थे कि नहीं जी, हदीस पाक में आया है कि तुम चांद देखो तो रोज़ा रखो और चांद देखो तो तुम ईद करो, तो हमने तो चांद ही देखना है, चांद की खबर कहीं से आएगी तो हम आपको रिस्पॉन्ड करेंगे। उसमें फिर ये होता था कि लोग बड़े नाराज़ होते थे कि जी हमने अपनी ऑफिस से, जॉब से छुट्टियाँ लेनी है और ये क्या आप हमें बता ही नहीं रहे कि किस दिन ईद है। तो हम कहते कि भाई अगर चांद नजर आएगा तो बताएंगे ईद है कि नहीं है, ये क्या बात हुई। तो कुछ लोग और नाराज होते हैं और वो कहते हैं कि ये अच्छी बात है, आप लोग पढ़े लिखे लोग हैं, यूनिवर्सिटी से पढ़ा हुआ है, आज की साइंस को जानते हैं कि कितनी तरक्की उस साइंस ने कर ली है, तो क्यों फायदा नहीं उठाते जो टेबल्स बने हुए हैं, जो कैलेंडर्स पहले से बन गए हैं, और आपको भी पता है कि आज की साइंस को चांद की एक एक मिनट की जो ट्रेजेक्ट्री है वो पता है कि एक एक मिनट बाद वो कहाँ होगा। तो एक मर्तबा फिर ईद का दिन आया तो यही शोर मचा। तो उस वक्त हमारे हजरत ने कॉल कर दिया साइंस म्यूजियम, वो स्मिथसोनियन साइंस म्यूजियम था, उनसे कहा कि जी जो मून का जो डिपार्टमेंट है उनके जो हेड थे या जो उनके जो बड़े थे उनसे बात की और उससे कहा कि देखो वी हैव ऑलरेडी लैंडेड ऑन द मून, कि आदमी जो है वो तो चांद पे पहुंच चुका है, तो फिर चांद के बारे में पता चलना कि चांद जो है वो कहाँ है वो तो बहुत आसान है। उसने कहा हाँ जी बिल्कुल आप सही कह रहे हैं। तो उन्होंने कहा कि आप मुझे क्या बता सकते हैं, ये ईद से एक दिन पहले की गालिबन बात थी कि जैसे कल ईद होनी है या परसों ईद होनी है या दो दिन बाद होनी है या तीन दिन बाद होनी है, तो वो उससे ईद से एक दो दिन पहले की बात थी और ये जब टॉपिक डिबेट जो हॉट हो जाता है ना फौरन के जी, अब कैसे पता चले कि चांद नज़र आया नहीं नज़र आया, लोगों को जल्दी हम बता सकते हैं नहीं बता सकते, तो उन्होंने कहा कि जी मुझे आप बताएं कि क्या कल शाम चांद नज़र आएगा मगरिब के वक्त या नहीं नज़र आएगा। उन्होंने कहा कि जी ये ऐसी इंफॉर्मेशन है जो हमारे पास नहीं, नेवल ऑब्जर्वेटरी वालों के पास होगी, आप उनको कॉल कर लें। उनको कॉल किया, वहाँ कोई औरत थी, उसने फ़ोन उठाया और उसने कहा कि देखिए ये जो आपका सवाल है कि कल शाम को चांद नज़र आएगा, इसका जवाब दिया जा सकता है क्योंकि हमारे पास वाकई एक एक मिनट की एक एक सेकंड की ट्रेजेक्ट्री मौजूद है चांद की, मगर चांद जो है ये 100% इसका जवाब देना कि इस वक्त पे दुनिया पे नज़र आएगा या नहीं नज़र आएगा, इसका 100% जवाब मैं नहीं दे सकती। उन्होंने पूछा कोई भी दे सकता? उन्होंने कहा कोई भी नहीं दे सकता। हमने कहा क्यों? साइंस इतनी तरक्की नहीं कर गई है कि हमें बताए कि जी कल शाम 7-8 बजे चांद नज़र आएगा या नहीं नज़र आएगा अमेरिका में। उसने कहा असल में चांद की जो कैलकुलेशन हम करते हैं वो कैलकुलेशन इज बेस्ड ऑन अ सेट ऑफ इक्वेशंस, मैथमेटिकल कुछ फॉर्मूलेज हैं उसके ऊपर ये बेस करते हैं। उस इक्वेशन के अंदर 2000 वेरिएबल्स होते हैं, तो ये चांद जो है वो इस तरह मालूम किया जाता है और उन 2000 वेरिएबल में मुख्तलिफ चीज़ें हैं। उसमें से एक वेरिएबल जो है वो मून क्वेक का है, जैसे दुनिया में अर्थ क्वेक आते हैं उस तरह चांद पे भी क्वेक्स आते हैं। कहते चांद जिस मदार में जिस ऑर्बिट में चल रहा होता है जब उसके अंदर अर्थ क्वेक आता है तो वो वॉबल करता है, कभी आगे बढ़ जाता है कभी पीछे हो जाता है। तो चांद जो है उसका 100% हम नहीं बता सकते, हाँ 90% बता सकते हैं कि जी हमें किसी दर्जे में यकीन है कि इस तारीख को इतने बजे नज़र आ सकता है, मगर 100% हम नहीं बता सकते। तो जब हमने ये सुना तो दिल खुश हो गया कि देखो अल्लाह के नबी ने 1400 साल पहले बताया कि चांद देखो तब रोज़ा रखो और चांद देखो तब ईद करो, कि इसके बगैर हल मुमकिन नहीं। कोई साइंसदान ऐसा नहीं जो ये जुर्रत कर ले और कह दे कि जी 100% मैं बताता हूँ कि चांद आज नज़र आता है या नहीं नज़र आता। तो सहाबा कराम ने इस चांद के बारे में अल्लाह के नबी से सवाल किया, यसअलूनका अनिल अहिल्ला, ये आपसे पूछते हैं चांद के बारे में। सहाबा कराम वैसे नबी अलैहिस्सलाम से बहुत ज़्यादा सवाल नहीं करते थे कि ये अदब होता है, और सहाबा कराम ख़ुद फरमाते हैं कि जी अल्लाह के नबी से हम सवाल करने से डरते थे कि ये हमारे उस्ताद थे, इसीलिए इस उम्मत में ये अदब चला आया है कि सवाल करते वक्त, सवाल करना बुरा नहीं है मगर सवाल करने का एक तरीका होता है और उस्ताद को एक हैसियत हासिल है। चुनाचे हमारे मशायख ने फरमाया कि बेअदब बदनसीब बाअदब बानसीब, उस्ताद से सवाल करने का भी एक स्टाइल है कि बंदा अदब के साथ आवाज़ को पस्त रखते हुए अगर सवाल करता है तो फिर वो अपने उस्ताद से इल्म जो है वो निकाल सकता है, अपने अंदर मुंतकिल कर सकता है। और अगर सवाल जो है वो ऐसे कर रहा है कि जैसे दूसरे को नीचा दिखाना चाह रहा है या दूसरे के ऊपर अपनी सबकत जाहिर करना चाह रहा है, तो फिर जो है वो उसका जवाब तो ले लेगा मगर उसके अंदर इल्म नहीं आएगा। तो ये जो इल्म है ये अदब से आता है। यूं समझ लें कि इल्म जो है वो बारिश की तरह है और अदब जो है वो ज़रख़ेज़ ज़मीन की तरह है। तो अगर ज़रख़ेज़ ज़मीन होगी तो उसके ऊपर बारिश का असर होता है, और बंजर ज़मीन हो अदब ही ना हो तो भी जितनी भी बारिश गिरा रहो आप उसमें से फूल तो नहीं उगते। तो अदब जो है वो ज़रख़ेज़ ज़मीन की तरह और इल्म जो है वो बारिश की तरह कि फिर उसके ज़रिए से आमाल उगते हैं। और अदब नहीं है तो अब जितना भी इल्म आ जाए बड़ी बड़ी किताबें पता चल जाएं, उगेगा कुछ नहीं, आमाल में से कुछ हासिल नहीं होगा, अजर कुछ नहीं मिलना। इसलिए सहाबा-ए-कराम बहुत ही ज़्यादा केयरफुल होते थे। حضرت ابن عباس رضی اللہ عنہ نے فرمایا کہ صحابہ کرام نے جو سوالات کیے اللہ کے نبی سے جو قرآن میں منقول ہیں ان کی ٹوٹل تعداد 14 ہے. 14 سوالات بس کیے ہیں جو قرآن میں منقول ہیں, اور بھی کیے ہوں گے مگر قرآن میں جو منقول ہیں وہ 14. حضرت مفتی محمد شفیع رحمۃ اللہ لکھتے ہیں کہ پچھلی امتوں میں اور اس امتوں میں یہ فرق ہی یہی تھا کہ پچھلی امت والے اپنے بڑوں سے خوب سوالات کرتے تھے اور خوب ان کو جھنجھوڑتے تھے, اور آپ نے پیچھے موسیٰ علیہ السلام کی قوم کا حال پڑھا ہی تھا کہ ان کا گرنے کا سبب ہی ان کی بے ادبی تھی. اور صحابہ کرام کی یہ حالت کہ خاموش. حدیث پاک میں آتا ہے کہ کبھی کبھی نبی علیہ السلام تشریف لاتے اور صحابہ کرام سامنے تشریف ہوتے اور گھنٹے گزر جاتے اور ایک گفتگو نہیں کرتے, ایک بات نہیں کرتے. اور اسی طرح حدیث پاک میں آتا ہے کہ کچھ صحابہ نے کہا, صحابہ کرام فرماتے کہ ہماری ہمت ہی نہیں ہوتی اللہ کے نبی سے سوال کرنے کی. سوال کرنے کے لیے صرف کبھی کبھار ابو بکر رضی اللہ عنہ سر اٹھاتے اور کبھی عمر رضی اللہ عنہ اٹھاتے, اس کے علاوہ کسی کی ہمت ہی نہ ہوتی. تو اس امت میں یہ رواج چلا آ رہا ہے کہ استاد جو ہے اس کا ایک مقام ہے, جتنا زیادہ اس کا ادب ہوگا اس سے اتنا زیادہ علم ملے گا, اور جتنی بے پرواہی ہوگی اتنا زیادہ انسان کو نقصان ہوگا. چنانچہ مشائخ نے فرمایا کہ انسان جو ہے وہ گناہ کی وجہ سے کافر نہیں بنتا, گناہگار بنتا ہے, بے ادبی کی وجہ سے کافر بن جاتا ہے. کئی مرتبہ بے ادبی ایسی ہوتی ہے. اسی لیے قرآن پاک کی ایک آیت ہے کہ اے مومن بندوں, تم اپنی آوازوں کو اللہ کے نبی کی آواز سے بھی زیادہ بلند نہ کرو. تم کیا یہ چاہتے ہو کہ تمہارے سارے اعمال ضائع ہو جائیں؟ یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی, نہ بڑھاؤ اپنی آواز کو اللہ کے نبی کی آواز سے زیادہ. اپنی آواز بڑھانے کا بھی منع کر دیا. حضرت عمر رضی اللہ عنہ کی آواز اونچی ہوا کرتی تھی, نیچرلی آواز بڑی تھی. اس آیت کے اترنے کے بعد آواز کو اتنا جھکا دیا کہ نبی علیہ الصلوۃ والسلام کو فرمانا پڑتا تھا کہ عمر تھوڑا اونچا کہو, تمہاری بات سمجھ میں نہیں آتی. تو صحابہ کرام کو جو کچھ ملا وہ ادب سے ملا. ادب کہتے ہیں خشیت کو. نبی علیہ الصلوۃ والسلام تشریف لاتے تو ایک خشیت آ جاتی, ایک دل کے اندر توجہ جو ہے وہ ہر طرف سے ہٹ کے اللہ کے نبی کی طرف ہو جاتی, ان کی ضرورت کا, ان کی حرکات کا, سکنات کا خیال رکھتے. اور یہی پھر آگے چلا آ رہا ہے. امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہمارے استاد اگر سامنے ہوتے تو ایک گھونٹ پانی کا بھی ان کے سامنے کبھی نہیں پیتا تھا, ان کے ادب کی وجہ سے اتنی ان کے سامنے خشوع ہوتا تھا. تو یہ ادب ہے جو بزرگوں کو بزرگ بناتا ہے. امام شافعی بناتے ہیں کہ مجھے اس ادب نے امام بنایا. چنانچہ ایک مرتبہ حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ کی اپنی کلاس ہو رہی تھی یا ان کے شاگرد جو تھے وہ پڑھا رہے تھے, اور انہوں نے سوال کیا کہ بتاؤ یہ علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ اتنے جو بڑے بزرگ تھے وہ اتنے بڑے علامہ کیسے بنے؟ کسی نے کہا کہ جی بڑے ذہین تھے, کسی نے کہا کہ ان کی یادداشت بڑی اچھی تھی, کسی نے کہا کہ بڑے متقی تھے, کسی نے کہا کہ جی انہوں نے بہت سارے اساتذہ سے پڑھا. تو مختلف لوگوں نے مختلف جواب دیے. آخر میں سوال کرنے والے استاد جو تھے ان کو اسٹوڈنٹس نے کہا کہ حضرت آپ ہی بتا دیں کہ وہ کیسے اتنے بڑے بزرگ بنے. انہوں نے آگے سے جواب دیا کہ وہ اپنے ادب کی وجہ سے علامہ بنے. اپنے استادوں کا بھی بہت زیادہ ادب کرتے تھے اور اپنے شاگردوں کا اور اپنے استادوں کا بھی بہت زیادہ ادب کرتے تھے اور اپنی کتابوں کا بھی بہت زیادہ ادب کرتے تھے. بے وضو کبھی کتاب کو ہاتھ نہیں لگاتے تھے اور کتاب کو لیٹ کے نہیں پڑھتے تھے, کتاب کے سامنے اسی طرح دو زانوں بیٹھتے تھے کہ جیسے اللہ کے نبی کے سامنے بیٹھ رہے ہیں, کہ حدیث سامنے پڑھ رہے ہیں تو حدیث حالانکہ کتاب میں ہے مگر اس کے ادب اسی طرح کے جیسے اللہ کے نبی سامنے بیٹھ کے پڑھا رہے ہیں. فرماتے ہیں اس ادب کی وجہ سے ان کو اللہ تعالیٰ نے اتنا بڑا رتبہ عطا فرمایا, ایسی اللہ نے ان کو نعمت دی تھی کہ ایک کتاب کو ایک مرتبہ دیکھتے تو وہ کتاب یاد ہو جاتی. عجیب, ایک بہت ہی مشکل کتاب تھی, اس کا نام تھا میبزی. وہ میبزی جو ہے وہ ان کے گھر میں پڑی تھی اور وہ کتاب کو دیمک لگ گئی اور کتاب کے کئی سارے پرچے صفحے جو ہیں وہ ختم ہو گئے. تو اسٹوڈنٹ ان کے تھے, شاگرد جو تھے وہ آئے اور انہوں نے ان کو کہا کہ حضرت ہم ذرا صفائی کر دیتے ہیں آپ کے اس کتاب کی جو جگہ ہے الماری کی. انہوں نے کتابیں نکالی اور یہ کتابیں نکالی, ان کا حضرت یہ کتاب جو ہے یہ تو پوری جو ہے اس کے کئی سارے صفحے جو ہیں یہ ختم, دیمک اس کو چاٹ گئی ہے. تو حضرت نے فرمایا کہ بس پھر اس کو آپ لکھ دیں. اس نے کہا حضرت یہ کتاب تو مجھے پڑھے ہوئے چند سال ہو گئے ہیں اور جب پڑھی تھی تب بھی مجھے یاد نہیں تھی, یہ میں کیسے لکھ سکتا ہوں, اتنی مشکل کتاب. حضرت نے اس کو لیا, اس نے کہا اچھا میں پھر لکھ دیتا ہوں. چنانچہ جو صفحے اس کے مسنگ تھے وہ اپنے ہاتھ سے لکھ دیے اور پھر فرمایا کہ اس کو پڑھائے ہوئے مجھے تقریباً 20 سال ہو گئے, یعنی 20 سال پہلے آخری اس کتاب کو دیکھا تھا. اور ایسی اللہ نے فوٹو جینک میموری دی ہوئی تھی کہ اس کے باوجود بھی ان کو یہ یاد تھا. تو یہ 20 سال کا عرصہ میں بتا رہا ہوں, اس میں شور نہیں ہوں, مگر کئی سال گزر گئے تھے. تو دین میں جو کچھ ملتا ہے وہ ادب سے ملتا ہے. تو صحابہ کرام بھی سوال کرتے تھے اللہ کے نبی سے تو ڈرتے تھے اور اپنی خواہش کا اظہار کرتے تھے کہ یہ ادب کی وجہ سے ہم سے کچھ بولا نہیں جاتا. اور اس زیادہ ادب کی وجہ سے اللہ تعالیٰ نے اس جماعت کو باقی تمام مسلمانوں سے برتر کر دیا. تو دین میں جس کو جو کچھ ملا وہ ادب کی وجہ سے ملا, اس لیے اس ادب کا بہت خیال رکھنا ضروری. بے پرواہی کسی کو بھی نہیں پسند, آج جتنی بھی لڑائی ہیں وہ بے پرواہی کی وجہ سے ہے. شوہر کہتا ہے بیوی میری پرواہ نہیں کرتی اس لیے لڑائی, بیوی کہتی شوہر مجھے ٹائم نہیں دیتا, میری فکر نہیں کرتا, غفلت برتتا ہے اس لیے مجھے نہیں پسند, اس لیے میری لڑائی ہو رہی ہے. ماں کہتی ہے جی بچے میری طرف توجہ نہیں دے رہے, بچے شکایت کرتے ہیں کہ جی ماں کی توجہ ہی ہٹ گئی ہے بچوں سے. تو جہاں تعلق ہوتا ہے وہاں غفلت کی وجہ سے ناراضگی ہوتی ہے, اور یہ جو بے ادبی ہے یہ بھی ایک غفلت ہے اور اس کی وجہ سے ہم اللہ کو ناراض کر دیتے ہیں. اسی لیے نبی علیہ الصلوۃ والسلام نے فرمایا الدین کلہ ادب, دین جو ہے یہ سراسر ادب ہی تو ہے. تو اس لیے آداب کا لحاظ رکھنا, عاجزی کرنا, ادب کے ساتھ بیٹھنا, باوضو رہنا, آواز کو پست رکھنا, اپنے آپ کو کم تر سمجھنا, یہ وہ چیزیں ہیں کہ جس کے ذریعے سے انسان علم کو حاصل کرتا ہے. علم تو ایک بارش کی طرح ہے, ادب جو ہے وہ زرخیز زمین کی طرح ہے. یہ زرخیز زمین نہیں ہوگی تو اعمال کے پھول نہیں نکلیں گے. اس لیے علم بہت زیادہ نہ بھی پڑھایا جائے, تھوڑا ہی پڑھا لیا جائے, مگر ادب اگر زیادہ ہو تو پھول نکل آتے ہیں, پھل نکل آتے ہیں, اعمال نکل آتے ہیں, انسان سنور جاتا ہے. اور ادب نہ ہو, اب دینی کتب کی 1000 کتب پڑھ لیں یا 1,000,000 کتب پڑھ لیں اور مطالعہ کریں اور 10,000 استادوں سے بھی پڑھ لیں, مگر اعمال کی اور قبولیت کے جو پھول اور پھل ہیں وہ نہیں نکلیں گے کیونکہ زمین ہی زرخیز نہیں ہے. تو صحابہ کرام زرخیز زمین کی بہترین مثال، ادب کی انتہا. تو ادب کے اندر عاجزی ہوتی ہے اور ادب کے اندر محبت ہوتی ہے، بندہ محبت کا اظہار کرتا ہے. چنانچہ ہمارے اکابرین کو اپنے استادوں سے محبت تھی، دلی محبت تھی، یہ ان کی ادب کی انتہا تھی. چنانچہ حضرت شیخ الہند رحمۃ اللہ علیہ نے پروگرام بنا لیا کہ اب میں ہجرت کر کے جا رہا ہوں، مدینہ منورہ مکہ مکرمہ ہندوستان چھوڑ کے جا رہا ہوں. ان کے جو شاگرد تھے حضرت علامہ انور شاہ کشمیری، جن کے بارے میں ابھی بتایا، جن کی فوٹو جینک میموری تھی، یہ جو شاگرد تھے یہ پڑھاتے تھے بخاری شریف دارالعلوم میں، اور حضرت شیخ الہند جو تھے وہ دارالعلوم کے اس وقت پرنسپل جس کو کہتے ہیں وہ تھے. انہوں نے فیصلہ کیا کہ جب میں ہجرت کر رہا ہوں، تو جب انہوں نے یہ سنا، حالانکہ خود اس وقت اسٹوڈنٹ نہیں تھے، اب ٹیچر تھے، اور ٹیچر بھی سب سے بڑے استاد جو بخاری شریف پڑھاتے ہیں، انہوں نے سنا کہ میرے استاد جو ہیں جنہوں نے مجھے سالوں پہلے پڑھایا تھا، یعنی ابھی نہیں کہ ابھی پڑھایا، سالوں پہلے میں نے ان سے پڑھا تھا، یہ میرے استاد ہجرت کر کے جا رہے ہیں. تو جب انہوں نے یہ سنا تو اپنے سارے اسٹوڈنٹس کو لے کے گئے، اور لے کے جا کے ان جس چارپائی پہ وہ بیٹھے تھے اس چارپائی کے نیچے ان کے پیروں میں جا کے بیٹھ گئے. حضرت علامہ انور شاہ کشمیری، ہاں یا اللہ، پورے ہندوستان کے سب سے بڑے عالم، اور اپنے استاد کے پیروں میں جا کے بیٹھ گئے، اور اپنے سارے اسٹوڈنٹس، اپنے طلباء جن کو پڑھاتے تھے ان کو بھی ساتھ لے آئے، وہ بھی ساتھ بیٹھے ہوئے ہیں، اور جا کر اپنے استاد کے پیر پکڑ لیے کہ حضرت ہم نے تو آپ سے پڑھا تھا، اور آپ تو ہمارے سر پر ایک رحمت کا سایہ ہیں، اور آپ جو ہیں وہ جا رہے ہیں. اور یہ کہہ کر آنسو نکل آئے. کیسا ادب! یہ ادب کی انتہا ہوتی ہے جب انسان کو اپنے استاد سے یوں محبت ہوتی ہے. آنسو نکل آئے. حضرت نے بھی دیکھا، ہمارے حضرت فرماتے ہیں کہ جب ان کو رونے لگے تو حضرت نے بھی ان کو خوب رونے دیا. ایسے دل جب بھر آتا ہے نا تو دل کو سکون اس وقت ہوتا ہے جب انسان خوب رو لیتا ہے. تو حضرت نے بھی خوب رونے دیا. علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ ان کے پیر میں بیٹھ کے روتے رہے، اور ان کے اپنے شاگرد یہ منظر دیکھ کر بھی روتے ہی ہوں گے. چنانچہ جب بہت دیر انہوں نے رو لیا تو استاد نے کہا، حضرت شیخ الہند نے کہا کہ بھئی اب جانے کا ارادہ تو کر لیا ہے، دل میں شرح صدر بھی ہو گیا ہے، استخارہ بھی کر لیا ہے، تو اس لیے اب جانا تو پڑے گا، مگر یہ ضرور ہے کہ میں نہیں ہوں گا تمہارے ساتھ، میری دعائیں ضرور تمہارے ساتھ ہوں گی. یہ کہا. اور یہ جب دیکھا منظر تو استاد کا دل بھی نرم ہو گیا. استاد نے کہا کہ دیکھو یہ میرا شاگرد ہے، اس کو میرا اتنا ادب، میری اتنی فکر، میری اتنی محبت اس کے دل میں ہے کہ اتنے سالوں پہلے میں نے اسے پڑھایا تھا، اور اب بھی اس کے دل میں اسی طرح میری محبت، کے کہنے لگا کہ آپ تو ہمارے سر پر سایہ ہیں رحمت کا. تو کھڑے ہوئے اپنی چارپائی سے اور کہا کہ میں اپنے استاد کے گھر پہ جا رہا ہوں، کہ مجھے بھی یہ محبت دکھانی چاہیے. چنانچہ ان کے استاد تھے حضرت مولانا قاسم نانوتوی رحمۃ اللہ علیہ، فرماتے ہیں ان کے گھر گئے، اور ان کے استاد تو بہت سالوں پہلے انتقال کر گئے تھے، تو ان کے گھر کیوں گئے جی؟ ان کے گھر پہ گئے اور گھر پہ جا کے کھٹکھٹایا اور کہا کہ میں محمود الحسن ہوں، حضرت کا شاگرد، اور میں آیا ہوں کہ بہت دل چاہ رہا تھا کہ حضرت سے ملاقات کروں، मगर हजरत तो इस दुनिया में नहीं, बस इतनी गुजारिश है कि हजरत के अगर कोई जूते अंदर घर में हैं तो वो बाहर भिजवा दीजिए, उन जूतों को अपने सर पे रख लूँगा तो ही मुझे महसूस हो जाएगा कि हजरत के करीब हूँ। चुनाचे अंदर से हजरत की अहलिया ने जूते भेजे और शेखुल हिंद रहमतुल्लाह अलैह ने वो जूते अपने सर पे रखे कि देखो उसको अगर अपने उस्ताद से इतनी मोहब्बत है तो मुझे भी अपने उस्ताद से इतनी मोहब्बत करनी चाहिए। तो ये अदब होता है जब इल्म अंदर दाखिल होता है, ये जो बेपरवाही होती है ना उस्ताद के साथ, ये फिर इसका मतलब ये है कि जो वक्त इल्म में लगाया वो इल्म ज़ाया हो गया। हमारे अकाबरीन ने इल्म जो है अदब के ज़रिए से सीखा। नाचे इमाम मालिक रहमतुल्लाह अलैह फरमाते कि पहले अदब सीखो फिर इल्म सीखो। एक उस्ताद इमाम मालिक रहमतुल्लाह अलैह के पास इल्म सीखने के लिए आए, फरमाते हैं कि मैंने 20 साल इमाम मालिक के पास रहा, पहले 18 साल हजरत ने मुझे सिर्फ अदब सिखाया और 2 साल इल्म सिखाया। और फरमाते हैं ये 2 साल इल्म सीखना जो था इसने मुझे वक्त का एक बहुत बड़ा आलिम बना दिया। तो सहाबा कराम नबी अलैहिस्सलाम के आशिक दीवानावार अदब करते, अपनी आवाज़ों को पस्त रखते, मुतवज्जे रहते, उस्ताद आ गया तो अपनी सारी अटेंशन जो है वो उस्ताद की तरफ फोकस कर दी। ये वो चीज़ थी कि बस इन्होंने, अल्लाह ताला ने इस जमात को नबी अलैहिस्सलाम की सोहबत के लिए चुन लिया कि ये ऐसे लोग थे, ये ऐसे ज़बरदस्त लोग थे। तो सहाबा कराम कहते कि हमें इतनी शर्म आती अल्लाह के नबी से सवाल करने के लिए कि कभी कभी हम दुआ करते कि ये सवाल हमारे दिल में है, हमें पूछ लेना चाहिए, काश के कोई बद्दू आ जाए, कोई अनजाना आदमी बाहर से आ जाए और वो ये सवाल कर ले अल्लाह के नबी से ताकि हमें ना करना पड़े। ये अदब था, ये अल्लाह के नबी की हैबत थी, ये दिल में एक आजजी थी जिसकी वजह से इल्म हासिल होता है, जिसकी वजह से इंसान को अल्लाह ताला बुलंदियाँ देते हैं। हदीस पाक में आता है मन तवाज़ा लिल्लाह, जिसने अल्लाह के लिए अपने आप को झुकाया, रफ़अहुल्लाह, अल्लाह ताला उसको फिर बुलंदियाँ अता करते हैं। तो सहाबा इकराम अपने आप को झुकाते थे, हमारे अकाबरीन ने भी अपने उस्तादों के सामने अपने आप को झुकाया। हमारे एक उस्ताद थे, वो ये कहते थे कि जी जो मेरा उस्ताद वो तो मेरा उस्ताद, वो काबिले एहतराम, मगर जिसने मेरे बच्चे को पढ़ाया वो भी मेरा उस्ताद। फरमाते थे कि अपने बच्चे के उस्ताद की भी मैं उसी तरह अदब करता हूँ जैसे अपने उस्ताद की करता हूँ। तो हमारे अकाबरीन ने इस इल्म की चाबी को हासिल कर लिया, इस इल्म की चाबी अदब है, इस अदब के बग़ैर ये इल्म नहीं हासिल होता। फिर इंफॉर्मेशन हासिल होती है, फिर इंसान बहसबाजी करने का तो माहिर हो जाता है, ज़िंदगियां बदलने वाला नहीं बनता, ज़िंदगियां वो बदलता है जिसमें अदब होता है। तो हमारे अकाबरीन ने इल्म और अमल में, इल्म और अदब में अदब को फौकियत दी। चुनाचे मशायक का कौल है कि अपने इल्म को नमक बनाओ और अदब को आटा बनाओ, कि आटे में नमक कितना होता है, थोड़ा होता है। तो जिसके अंदर अदब हुआ समझ लें कि वो कामयाब हो गया। तो सहाबा कराम जो थे, पूरे कुरान में जो सवालात उन्होंने अल्लाह के नबी से पूछे और बहुत ही झिझक के, बहुत ही सोच विचार के बाद, चुनाचे इतने सारे हमारे जानने वाले हमें बताते हैं कि जी कई मरतबा अपने उस्ताद से सवाल करना होता है तो उससे पहले कई मरतबा इस्तखारा करके जाता हूँ कि कहीं इस सवाल के पूछने में मेरा नुकसान ना हो जाए। तो इसलिए अदब गालिब हो। जितना ज़्यादा इंसान अपने आप को झुकाता है उतना अल्लाह ताला बुलंदियाँ देते हैं। तो सहाबा इकराम ने चांद के बारे में सवाल कर लिया। इस मुबारक आयत का अगला हिस्सा जो है वो भी ज़रा देख लें। फरमाया वलैसल बिर्रु बि अन तअतुल बुयूत मिन ज़ुहूरिहा, और ये नेकी नहीं है कि तुम अपने घरों की पुष्ट की तरफ से घर में दाखिल हो। वलाकिन्नल बिर्र मन इत्तका, लेकिन नेकी ये है जो डरे। देखा, ये डरना भी, ये हालत आजजी में आ जाना, ये नेकी है। इस मुबारक आयत का मतलब क्या है कि ये नेकी नहीं कि तुम घर के पीछों पीछे से दाखिल हो। इसके पीछे एक शान नुजूल है। अरबों में ये रिवाज था इस्लाम से पहले कि जब वो हज करते थे और एहराम बांध लेते थे तो अब फिर जब उनको अपने घरों में जाना होता एहराम बांधने के बाद किसी ज़रूरत की वजह से, हज के दौरान फ़र्ज करें, तो फिर वो अब अपने घर के सामने से नहीं दाखिल होते बल्कि पीछे से दीवार तोड़ के दाखिल होते थे कि जी ये ज़्यादा अफजल है क्योंकि अब एहराम बांध लिया है। अब ये एक जाहिलाना रिवाज था। इस रिवाज को तोड़ने के लिए अल्लाह ने ये आयत भेजी कि ये कोई नेकी नहीं, वलैसल बिर्रा बि अन तअतुल बुयूत मिन ज़ुहूरिहा, ये कोई नेकी नहीं है कि तुम अपने घरों में पीछे से दाखिल हो। वलाकिन्नल बिर्रा मन इत्तका, मगर नेकी ये है कि तुम डरो, तुम हैबत वाली पोजीशन में आओ, खशियत वाली पोजीशन में आओ, अपने आप को झुकाओ। वातुल बुयूत मिन अबवाबिहा, और घरों में आओ दरवाज़ों की जानिब से। वत्तकुल्लाह, और अल्लाह से डरो। लअल्लकुम तुफ्लिहून, ताकि तुम कामयाब हो जाओ। तो ये जो तकवा है, खौफ खुदा है, अदब है, खशियत है, अपने आप को झुकाना है, अल्लाह ताला ने फरमाया वत्तकुल्ला, ये तकवा, ये झुकाना, ये खशियत जो है अल्लाह के लिए जो तुमने की है, इसको इख्तियार करो। लअल्लकुम तुफ्लिहून, ताकि तुम कामयाब हो जाओ। हमें भी चाहिए कि अपनी ज़िंदगी को रिव्यू करते रहें कि कहीं मेरे अंदर बेअदबी नहीं, कहीं मेरे अंदर उजबर तकब्बुर नहीं, कहीं मेरे अंदर गफलत नहीं। इन चीज़ों को रिव्यू करने से इंसान की इस्लाह होती है। अल्लाह ताला हमें इस्लाह नसीब फरमाए। अल्लाह ताला हमारे दिलों को अपनी नूर से मुनव्वर फरमाए। व आखिरु दावाना अनिल्हम्दुलिल्लाहि रब्बिल आलमीन। एक मरतबा फिर तर्जुमा देख लीजिए। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يسألونك عن الأهلة, और वो आपसे पूछते हैं चाँद के बारे में। قل, फरमा दीजिए, هي مواقيت للناس, ये اوقات معلوم کرنے کے لیے ہیں لوگوں کے لیے, والحج, اور حج کے اوقات معلوم کرنے کے لیے, وليس البر بأن تأتوا البيوت من ظهورها, और ये नेकी नहीं कि तुम अपने दरवाज़ों के तुम अपने घरों में पीछे से दाखिल हो। वलाकिन्नल बिर्र मन इत्तका, मगर नेकी ये है कि तुम डरो। वातुल बुयूत मिन अबवाबिहा, और दाखिल हो घरों में दरवाज़ों से, आगे से दाखिल हो। वत्तकुल्लाह, और अल्लाह से डरो। लअल्लकुम तुफ्लिहून, ताकि तुम कामयाब हो जाओ। यहाँ आके इंटरनेट की ये क्लास जो है ये मुकम्मल होती है।